रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सड़क पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा तीन बाल बालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र सबवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने र पूर्व महालेखा परीक्षक टंकमणि शर्मा बंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो। यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने पनि आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। सांसदहरूले महँगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभाव, खाद्यान्न, तरकारी, फलफूलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो। सांसदहरूले किसानका लागि समयमा मल, सिंचाई उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको भन्दै सहज रूपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो। सार्वजनिक यातायातको सुधारका लागि प्रविधिको प्रयोग र जीपीएस प्रणाली अनिवार्य गर्नुपर्ने, राष्ट्रिय परिचय पत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। सांसदहरूले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढ़ाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड़ दिनुभयो। उहाँहरूले बीमा अन्तर्गतका औषधिको उपलब्धतालाई प्रभावकारी बनाउनुपर्ने र निसन्तान दम्पत्तिका लागि आईभीएफ सेवालाई व्यवस्थित बनाउने स्पष्ट कानून आवश्यक रहेको बताउनुभयो। सांसदहरूले सुनसरी र तराई मधेस घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाहीको माग गर्नुभयो। उहाँहरूले जनताको अपेक्षा अनुसार काम गर्न, प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानूनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी बनाउन राज्यले कूटनीतिक सक्रियता बढ़ाउनुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवागले सरकारी कागजातलाई डिजिटलाइजेशन गरी सुरक्षित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ 23 र 24 गते जलेका श्रेष्ठताका कारण 179 कार्यालयको महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयको छलफलका क्रममा उहाँले पहिले सरकारी कागजातलाई डिजिटलाइज र डिजिटलाइजेसन गरी सुरक्षित बनाएर राख्नुपर्नेमा जोड़ दिनुभयो। सरकारी लगानी भएका अभिलेख सुरक्षित रहेको 2072 भूकम्पका बेलाको अनुभव सुनाउँदै उहाँले त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत वर्ष भदौ 23 र 24 गतेको काबू बाहिरको परिस्थितिका बेला राजस्व र कोष तथा लेखा नियन्त्रण कार्यालय अन्तर्गतका प्रणाली भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा विज्ञहरूले मुलुकको समृद्धिका लागि डिजिटल अर्थतन्त्रको अवस्था र सम्भावना बारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ। बैठकमा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले अहिलेको नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आय आर्जन गर्न रूचाउने गरेको भन्दै डिजिटल प्रणालीको सुरक्षाका लागि आवश्यक नीति र कानून बनाउन सांसदहरूलाई सुझाव दिनुभयो। अनलाइन भुक्तानी गरी सामान किन्नु र बेच्नु मात्रै डिजिटल अर्थतन्त्र नहुने भन्दै पाण्डेले प्रविधि र ज्ञानमा आधारित उत्पादन र उपभोक्ता एउटै हुने प्रणालीमा जोड़ दिन सरकारले सुरक्षा कानून बनाउनुपर्ने बताउनुभयो। बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले डिजिटल अर्थतन्त्र बहसको विषय भएकाले सरकारवाला मन्त्रालय र अन्य निकायसँग छलफल गरी नयाँ कानून बनाउन सरकारलाई आवश्यक निर्देशन दिइने जानकारी दिनुभयो। रौतहटको देवाही गुनाही नगरपालिका लक्ष्मीनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा आज दिउँसो 3 बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लक्ष्मीनियाका शेख अमरे आलमका 10 छोरा मोहम्मद रमतुल्ला सोही स्थानका शेख खुरौसेदकी 10 छोरी रौशन खातुन र शेख ओसी अख्तरकी 10 छोरी सबनम खातुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू दिउँसो करिब 2 लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालबालिका बेपत्ता भएको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य शुरू गरेको छ। बैतडीमा आलु उत्पादन बढे पनि बजार नपाउँदा किसानहरू चिन्तित छन्। समयमै बिक्री हुन नसक्दा उत्पादित आलु घरमै कुहिने अवस्थामा पुगेको किसानहरूले बताएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
बैतडीमा उत्पादित आलु विगतमा तराईका जिल्लाहरूमा समेत निर्यात हुँदै आएको थियो। गत वर्ष प्रति किलो 40-45 रुपियाँसम्म बिक्री भएको थियो। यस वर्ष किसानहरूले आलु प्रति किलो 25-30 रुपियाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ। सोही मूल्यमा पनि बिक्री भइरहेको छैन। पाटन नगरपालिका 8 किसान राजबहादुर महरा:
यसपालि त्यस्तै छ, खास बजार भाव पनि छैन, आलु पनि त्यस्तै कुहिएर साफ छ। गत वर्ष सुरुमै 30-35 स्टार्ट हुन्थ्यो, यो पालि सुरुमा आलुको रेट 20-25 हुन लाग्यो।
उचित मूल्य नपाएको र यातायातको पनि सहज पहुँच नहुँदा आलु घरमै थन्किएको सुर्नाई गाउँपालिका 6 किसान गणेश अवस्थीले बताउनु भयो।
बजार त बाटोको समस्याले
पाटन नगरपालिका 8 निर्माण प्रक्रिया अगाडि बढाइएका 2 कोल्ड स्टोर अलपत्र अवस्थामा छन्। कोल्ड स्टोर सञ्चालनमा आए तरकारी उपज भण्डारण गर्न सहज हुने किसानहरूको भनाइ छ। पाटन 8 अर्का स्थानीय किसान वीर सिंह महरा:
35 परिवार बस्छ, प्रति परिवार 15-20 क्विन्टल लागे पनि 4-5 क्विन्टल हुन्छ। अब त्यो आलु बिक्री भइरहेको छैन। रत्तरिया धनगढी महेन्द्रनगरबाट आउने कुनै पनि ग्राहक आइरहेको छैन। 2 कोल्ड स्टोर छ पाटन नगरपालिका वार्ड नम्बर 8 निर्माण भएको। अब त्यो सञ्चालनमा आयो भने यहाँका कृषकहरूलाई खाद्यान्नको साथै बिउको लागि पनि
यस क्षेत्रमा बनेका कोल्ड स्टोर सञ्चालनको लागि समस्या भइरहेको कृषि ज्ञान केन्द्र बैतडीको भनाइ छ। विगतमा बनेका संरचनाहरूलाई सञ्चालनमा ल्याउनको लागि सरकारवाला पक्षसँग सहकार्य गरिने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनु भयो।
कोल्ड स्टोर बनिया छ 5-6 भयो, त्यो बनेदेखि नै विवादित रहेछ। अर्को नयाँ शहरी विकास आयोजना भन्ने जुन हाम्रो पाटनमा 3-4 पहिला आएको थियो, त्यसले एउटा ठुलो 200 मेट्रिक टन क्षमताको कोल्ड स्टोर बनाउने भनेर यहाँ सञ्चालन गर्यो। अहिले त्यसको काम अधुरै छ भन्ने देखिन्छ। तर आगामी दिनमा सरकारले यो संरचनाहरूलाई कसरी सदुपयोग गर्ने, पालिकाको मार्फतमा भए पनि हुन्छ, वडा कार्यालय मार्फतमा भए पनि हुन्छ, यसको कानूनी प्रक्रियाहरूमा सहयोगी निकायहरूले हामी सहयोग गर्छौँ।
सरकारी पकेट क्षेत्रमा बनेका करोडौं लगानीका संरचना सञ्चालनमा ल्याउन राज्य पक्षले चासो दिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की बीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ। कान्तिपत स्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिका लगायतका विषयमा छलफल भएको हो। महानिरीक्षक कार्कीले विद्यमान कानून र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो संगठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो। पछिल्लो समय मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएको छ। नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपाने र कृषि आयोजनाको ट्रान्सफर्मर नै चोरी हुँदा हजारौं नागरिक समस्यामा परेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीको घटना पछिल्ला 5 वर्षमा 101 सम्म पुगिसकेको छ। आर्थिक वर्ष 2078 देखि 2083 सम्म सप्तरीमा 4, सिरहामा 9, धनुषामा 12, सर्लाहीमा 9, रौतहटमा 11, बारामा 15, पर्सामा 3 र सबैभन्दा बढी महोत्तरीमा 38 वटा गरी कुल 101 वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत प्राधिकरण मध्य प्रदेश कार्यालय मुजेलिया जनकपुरका प्रमुख प्रशासकीय अधिकृत कालीचरण यादव बताउनुहुन्छ।
चोरी भएको भोलिपल्ट चाहिँ सम्बन्धित आफ्नो जिल्लाको सिटी अफिसमा जिल्ला प्रहरी कार्यालयमा खोजिदिनु भनेर चिठी लेखेका छ सबैले।
महोत्तरीको जलेश्वर विद्युत वितरण केन्द्र क्षेत्रबाट 21 वटा र गौशाला विद्युत वितरण केन्द्र क्षेत्रबाट 17 वटा गरी 38 वटा ट्रान्सफर्मर चोरी भएकोमा अधिकांश कृषि सिंचाईको लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको गौशाला विद्युत वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादव बताउनुहुन्छ। सर्वसाधारण आम नागरिकसँग प्रत्यक्ष जोडिएको कृषि र खानेपानीको ट्रान्सफर्मर चोरी हुँदा हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित भएको औरी नगरपालिका 1 का कार्यवाहक वडा अध्यक्ष सुनिल कुमार शाह बताउनुहुन्छ।
ट्रान्सफर्मर चोरी भएलाके बाद अहाँकै खानेपानीको ट्रान्सफर्मर रहले, अब खानेपानी सञ्चालन होइवला रहले, अब ओहिके चलते अपनेकै सञ्चालन नहोइसक्यो।
समयमै वर्षा नहुँदा मोटरबाट पानी तानेर सिंचाइ गर्ने विकल्प थियो, तर ट्रान्सफर्मर नै चोरी हुँदा खेतीयोग्य धेरै जग्गामा धान रोपाई नै नभएको सुनमा गाउँपालिका 5 की किसान पवन देवी राम बताउनुहुन्छ।
एक त बारिश नहोइ छ, कहिले लाइन से पटबै, ट्रान्सफर्मर ले गेली चोरबा, त कथी से पटाके रोपबै, खेत रह गेली पर।
हजारौं परिवार आधारभूत आवश्यकताबाट वञ्चित हुँदा स्थानीयले सार्वजनिक सम्पत्तिको सुरक्षा कडा बनाउन प्रशासनसँग माग गरेका छन्। ट्रान्सफर्मर चोरी गरी सार्वजनिक सम्पत्तिलाई क्षति गर्नेलाई अनुसन्धान तथा खोजी कार्य भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता पञ्चलाल गोले बताउनुहुन्छ। देशभरमा 100 को संख्यामा ट्रान्सफर्मर चोरी भए तापनि एकजनालाई पनि समात्न नसकेको विषय प्रश्नचिन्ह खडा गरेको छ। मञ्जित कुमार राम, महोत्तरी।
नेपाली, मैथिली, हिन्दी तथा अंग्रेजी भाषाका विद्वान तथा वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र बिम्बलको अन्त्येष्टिमा नेपाल सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। वरिष्ठ साहित्यकार बिम्बलको अन्त्येष्टिमा नेपाल सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल सहभागी भएर राष्ट्रिय सम्मान अर्पण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उहाँलाई नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। धनुषाको जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 10 निवासी वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र बिमलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुर धाममा निधन भएको हो। काठमाडौँ उपत्यकामा आज घण्टाकर्ण पर्व अर्थात गठे मंगल पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका विभिन्न टोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने चलन छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा रहेका गठे मंगल नाम गरेका राक्षस मरेको खुशियालीमा यो पर्व मनाउने गरिन्छ। जनै पूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसेकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने क्रममा 11 वटा उपसमिति गठन भई व्यवस्थापकीय काम शुरू भएको छ। रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको अगुवाईमा सरसफाई तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार प्रसार, यातायात व्यवस्थापन, आर्थिक समन्वय तथा अन्तर्राष्ट्रिय आन्तरिक व्यवस्थापन, सुरक्षा, दर रेट निर्धारण समिति लगायत 11 समिति गठन भएसँगै तयारीको काम शुरू भएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज पहिरोले पुनिदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजनाको सकुशल उद्धार गरिएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन पनि बन्द भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सिरियाली अदालतले पूर्व राष्ट्रपति बसर अल असदलाई करिब 14 वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले आज असदको अनुपस्थितिमा सुनवाई गरेको हो। डिसेम्बर 2024 असद सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकार अन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रूस पुग्नु भएको थियो। दमास्कस स्थित अदालतका न्यायाधीश फखर अल दिन अल आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्व नियोजित हत्या, एक भन्दा बढी व्यक्तिको जानाजान हत्या, 15 वर्ष मुनिका बाल बालिकाको हत्या, यातनाका कारण मृत्यु तथा गैर कानूनी रूपमा पटक पटक स्वतन्त्रताबाट वञ्चित गर्ने कार्य छन्। संयुक्त राष्ट्रसंघ तथा अन्य निकायका अनुसार उक्त द्वन्दमा 5 लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो। रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा 13 जनाको मृत्यु हुनाको साथै दर्जनौं घाइते भएका छन्। युक्रेनी ड्रोन आक्रमणले 2 वर्षभन्दा लामो समयमा भएको यो सबैभन्दा घातक आक्रमण बताइएको छ। मस्कोबाट करिब 1000 किलोमिटर पूर्वमा रहेको अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ। पछिल्लो समयमा किएव र मस्को दुवैले एक अर्का विरूद्ध हवाई तथा ड्रोन आक्रमणलाई तीव्र बनाएका छन् भने प्रत्यक्ष युद्धहरू धेरै हदसम्म स्थिर भएको जनाइएको छ। फिलिपिन्समा उष्ण कटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिण पश्चिम क्षेत्रमा मनसूनले निम्त्याएको भारी वर्षाका कारण 19 जनाको मृत्यु हुनाको साथै अन्य 15 जना घाइते भएको फिलिपिन्स सरकारले जनाएको छ। फिलिपिन्स राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको बताएको छ। आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सवारी साधनहरूको मेला नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मंगलबारबाट काठमाडौँमा शुरू भएको छ। साउन 31 गतेसम्म सञ्चालन हुने एक्सपोको मंगलबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले शुभारम्भ गर्नुभएको छ। काठमाडौँको भिरकुटी मण्डपमा आयोजना भएको एक्सपोमा 55 ब्राण्डका 40 भन्दा बढी मोडेलका नयाँ सवारी साधनहरू सार्वजनिक गरिएका छन्। मेलामा 28 लाखदेखि 1.3 करोड़सम्म मूल्य पर्ने विभिन्न सवारी साधनहरू रहेको आयोजक संस्थाले जनाएको छ। एक्सपोमा हुन्डाई, टाटा, टोयटा, महिन्द्रा, म्याक्स, किया लगायतका विभिन्न ब्राण्डका 4 पाङ्रे तथा 2 पाङ्रे सवारी साधनहरू राखिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल लगायतले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो। 28 मेगावाट क्षमताको उत्तर गंगा जलाशय युक्त जलविद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढ़ेको छ। विद्युत विकास विभागले आयोजनालाई विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेसँगै निर्माणको प्रक्रिया अघि बढ़ेको हो। विभागले यी साउन 20 गते आयोजनालाई उत्पादन अनुमति पत्र प्रदान गरेको छ। उक्त निर्णयसँगै 2061 सालदेखि चर्चामा रहेको नेपालकै सस्तो जलाशय युक्त जलविद्युत आयोजना निर्माणको काम अघि बढ़ने भएको हो। बागलुङको ढोरपाटन नगरपालिका स्थित ढोरपाटन उपत्यकामा उत्तर गंगाको पानी जम्मा गरी निशी खोलामा झारेर विद्युत उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिएको छ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढ़ेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा 6,400 रूपियाँले बढ़ेको छ भने चाँदी 110 रूपियाँले बढ़ेको छ। मूल्य वृद्धिसँगै मंगलबार छाप भएको सुन प्रति तोला 3,07,900 र त्यति नै परिणामको चाँदीको मूल्य 4,780 कायम भई कारोबार भएको छ। सोमबार छाप भएको सुन प्रति तोला 3,01,500 र चाँदीको मूल्य 4,670 कायम भई कारोबार भएको थियो। रूपन्देहीको बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ़दै गएपछि नेपाल आयल निगमले बुटवल र भैरवामा आफै ग्यास वितरण शुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देही नेपाल आयल निगम ग्यास उद्योगी तथा ग्यास विक्रेता संघ बीच भएको निर्णय अनुसार बुटवल र भैरवामा वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण शुरू गरिएको हो। बुटवल हाट बजार लाइन स्थित बाल मन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण गर्न शुरू गरिएको छ। नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकता अनुसार लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण शुरू गरेको जनाएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेको नेपाली शेयर बजारको परिसूचक मंगलबार भने झिनो अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 0.79 अंकले बढ़ेर 2641.85 बिन्दुमा कायम भएको छ। मंगलबार विभिन्न कम्पनीका 95,34,281 किता शेयरहरू 4,11,09,74,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा 134 कम्पनीहरूको शेयर मूल्य बढ़्यो भने 121 कम्पनीको शेयर मूल्य घट्यो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरिएको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 3 उपदफा 2 को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट दुवैजनालाई मनोनयन गरिएको हो। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। नवनियुक्त राखेप बोर्ड सदस्यलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा मनोनयन पत्र हस्तान्तरण गर्नुभयो। गत जून 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो। सरकारले 2 महिना अघि बोर्ड सदस्यमा टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ, क्रिकेटका शक्ति गौचन, बुद्धिचालकी मोनालिसा खुम्बु र फुटबलका पवन साईलाई नियुक्त गरेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय पुरूष क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्वकालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ। क्यानले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ। ती उपलब्धिहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवका क्षणका रूपमा रहने क्यानको भनाइ छ। क्यानले नेपाली क्रिकेटप्रति रोहितले देखाएको लगनशीलता, समर्पण र दृढ संकल्पको प्रशंसा गर्दै देश टोली र खेलप्रतिको उनको प्रतिबद्धता प्रेरणादायक रहेको जनाएको छ। क्यानले एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई टोलीको नयाँ कप्तानमा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको हो। आगामी अगस्त 30 मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपालले सन्दीपको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ। नेदरल्याण्डमा हालै सम्पन्न आईसीसी विश्वकप लिग 2 नेपाली टोलीको प्रदर्शन अपेक्षा अनुसार हुन नसकेपछि क्यानले रोहितलाई हटाउँदै सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी दिएको हो। यससँगै रोहितले ओडीआई र टी20 दुवै टोलीको कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले टी20 टोलीको नेतृत्व दिपेन्द्र सिंहेरीलाई दिएको थियो। सन् 2022 कानूनी विवादपछि कप्तानी गुमाएका सन्दीप करिब 4 वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानका रूपमा फर्किएका हुन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावनाका साथै देशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। काठमाडौँको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर, पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 22.8 मिलिमिटर, र दिपायलको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा बैठकमा सड़क पूर्वाधार, सामाजिक न्याय र सेवा प्रवाह लगायत विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। रौतहड़को लाल बकैया नदीमा नुहाउने क्रममा 3 बाल बालिका बेपत्ता। र सिरियाली अदालतद्वारा पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।